अनि यी दिनहरूमा मैले तपाईँलाई फुर्सद भयो भने बुधबार आउनुहोस्, आत्मिकी लडाईँ, आत्मिकी युद्धको बारेमा धेरै कुराहरू सिकिरहेको छौँ एफिसीको पुस्तकबाट। अनि वास्तवमा तपाईँ जो आउन सक्नु भएन, नेपाली सर्मन डट वर्ग लिङ्कमा तपाईँले सुन्न सक्नुहुन्छ। मैले एलटी लेखे हुन्छ त्यहाँ लिडरसिप टिम, अनि त्यो चाहिँ बिहिबार बिहानको क्लासको एकदमै महत्त्वपूर्ण वचनहरू तपाईँ त्यहाँ सुन्न सक्नुहुन्छ। आज हामी गएको हप्ता जस्तै विजय क्रिस्चियन जीवनको सम्बन्धमा हामी सिक्न गइरहेका छौँ। परमेश्वरलाई धन्यवाद दिन्छौँ, उहाँले हामीलाई घरिघरि मौका दिनुहुन्छ। अनि हामी विजय क्रिस्चियन, तपाईँलाई एक दुईवटा कोट फेरि म पढ्न चाहन्छु। कोट भनेको चाहिँ भनाइहरू, ए डब्लु पिङ्क, अथर डब्लु पिङ्क भनेको चाहिँ बेलायतका एकजना पास्टर हुन् इङ्ल्यान्डका, अनि उनले भनेको कुरा तपाईँलाई यहाँ पढिराख्नु भयो होला देखिन्छ भनेदेखि, मृत्युको घडीमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, के मेरा सबै पापहरू ख्रिस्टको रगतद्वारा मेटिएका छन्। वास्तवमा हरेक मान्छेको लागि यो महत्त्वपूर्ण कुरा हो। आज यहाँ बस्दै गर्दाखेरि, आराधना स्तुति गर्दै गर्दाखेरि मलाई एकजना मान्छेको नाम याद आयो, उसको नाम जर्ज व्हिटफिल्ड। जर्ज व्हिटफिल्ड चाहिँ इङ्ल्यान्डमा जन्मिया मान्छे हुन्, अनि उनको जन्म 1714, मृत्यु चाहिँ 1770। अनि सुरुमा जोन वेस्ली, चार्ल्स वेस्ली र जर्ज व्हिटफिल्ड, जोन वेस्लीले यिनीहरूलाई बाइबल स्टडीको लागि बोलाउँछ। उनीहरू तिनजना बाइबल स्टडी गर्छन्। सुरुमा यिनीहरू विश्वासी हुँदैनन्। त्यो जर्ज व्हिटफिल्डको बारेमा अरू धेरै कुरा तपाईँलाई म अर्कोचोटि कुनै दिन भन्न चाहन्छु, किनभने धेरै समय लाग्न सक्छ। तर उनको प्रचार त्यस बेलामा नाम चलेको प्रचारक थिए उनी, अनि उनी चाहिँ उनीले 18,000 चोटि प्रचार गरेका छन्, मिलियन्स अफ मान्छेहरूलाई प्रचार गरेका छन्। अनि उनी चाहिँ वास्तवमा एउटा अचम्मको कुरा के छ भनेदेखि, उनको भित्रैदेखिको जोस, त्यो चाहना चाहिँ हरेक मान्छे नयाँ गरी जन्मेर परमेश्वरको राज्यमा प्रवेश गर्न सकुन्। अनि उनले जहिले पनि के तिमी नयाँ गरी जन्मेका छौ, त्यो प्रश्न उनले जसलाई पनि सोध्थे अरे। अनि उनको एउटा टपिक्समा एकदमै फेमस छ, उनी अमेरिकामा पनि प्रचार गर्नलाई आए धेरैचोटि, 13 चोटि, त्यो बेलामा हवाईजहाज छैन, अनि पानी जहाजमा महिनौ लगाएर आउनुपर्छ, 13 चोटि एटलान्टिक ओसन तरेर उनी अमेरिकामा आएर प्रचार गर्थे। वास्तवमा भन्नुपर्दाखेरि उनको मृत्यु पनि प्रचार गर्दा गर्दै, उनले त्यसै भनेका थिए अरे, मेरो सासको अन्तिम सासम्म म प्रचार गर्न चाहन्छु परमेश्वरको लागि। अनि प्रचार गर्दा गर्दै मेसाचुसेट्स भन्ने ठाउँ यहाँ अमेरिकामा उनको मृत्यु हुन्छ। अनि यस्तो परमेश्वरको लागि समर्पित व्यक्ति, अनि उनको एउटा टपिक चाहिँ सिनर्स इन एङ्ग्री ह्यान्ड्स अफ गड, पापीहरू क्रोधित परमेश्वरको हातमा, भनाइको मतलब पापको विरुद्धमा परमेश्वर क्रोधित हुनुहुन्छ, यो बाइबलमा क्लियर छ। यद्यपि परमेश्वर प्रेम हुनुहुन्छ, उहाँको क्रोधबाट बचाउनलाई उहाँले आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो, येशु ख्रिस्ट जो संसारमा आउनुभयो, मानिसहरूको पापको बदलामा जलिराखेको परमेश्वरको क्रोध येशु प्रभुमा बज्रियो, उहाँले त्यसलाई बोकिदिनु भयो र मूल्य चुकाउनु भयो, जसले गर्दाखेरि आज येशु ख्रिस्टमा विश्वास गरेर जो कोही पनि नयाँ जीवन पाउन सक्छ, उसको पाप क्षमा पाउँछ र परमेश्वरको क्रोधबाट उद्धार पाउँछ। तपाईँ र मलाई परमेश्वरले उद्धार दिनुभएको कुरा यही हो। त्यसकारणले पापसँगै हुनु भनेको चाहिँ हामी परमेश्वरको राज्यमा, स्वर्गमा जान सक्दैनौँ। स्वर्ग जाने बाटो एउटै मात्रै येशु ख्रिस्ट हुनुहुन्छ। त्यसकारण मलाई जर्ज व्हिटफिल्डको बारेमा अर्को कुनै दिन तपाईँलाई धेरै कुरा म भन्न चाहन्छु, उनी कस्ता खालका मान्छे थिए, उनले कसरी आफ्नो जीवन, मैले अघि भर्खरै भने उनले प्रचार गर्दा गर्दै आफ्नो प्राण त्यागेका हुन्। अनि एकदमै कलिलै उमेर भन्नुपर्दा अहिलेको हिसाब किताबले 1714 जन्मिएको, 1770 मरेको, तपाईँले हिसाब गर्नुहोस्, 50 साल उमेरमा उनको मृत्यु भयो। त्यसकारणले त्यस्तो खालको तपाईँलाई थुप्रै त्यस्ता व्यक्तिहरूको नाम भन्न सक्छु, तर त्यस्तो नामको मतलब के छ भने ती मानिसहरू परमेश्वरमा नयाँ गरी जन्मेका थिए। अर्को एकजना मान्छेको कुरा, यो एलेस्टर बेग भन्ने चाहिँ अहिले नै छन्, यहाँ ओहायोमा एकजना पास्टर हुन्, तिनी चाहिँ वास्तवमा आयरल्यान्डका हुन् अनि तर यहाँ पास्टर गर्छन्। एकदमै जोसिलो मान्छे हो प्रचारमा, तपाईँले इन्टरनेटमा पडकास्टमा सुन्न सक्नुहुन्छ। उनले के भनेको छ, हरेक दिन जब तपाईँ उठ्नुहुन्छ र जता पनि जानुहुन्छ, आफैलाई याद दिलाउनुहोस् कि तपाईँ परमेश्वरको उपस्थितिमा हुनुहुन्छ। भनाइको मतलब परमेश्वरको उपस्थिति तपाईँ र ममा पल पल 24 घन्टा हुन्छ। त्यसकारणले हाम्रो मन, हाम्रो भावना परमेश्वरमा सधैँ सचेत हुनुपर्छ। परमेश्वरको लागि हामी उत्साहित हुनुपर्छ, येशु प्रभुमा उत्साहित हुनुपर्छ। यहाँ अर्को एकजना रसाको मान्छेको कोट पनि तपाईँलाई पढ्न चाहन्छु। उसले चाहिँ यस्तो भन्छन्, साहसी व्यक्ति र सरल र सठिक कदम भनेको चाहिँ झुट पा मा चाहिँ भाग नलिनु हो। अब तपाईँ भन्नुहोस्, यो संसारमा तपाईँ र मेरै जीवनमा झुटको बन्धनबाट मान्छेहरू उम्कन कति गाह्रो छ। मैले धेरै क्रिस्चियनहरूले झुट बोलेको सुनेको छु, तर झुट पाप हो। परमेश्वरको सम्बन्धमा आउने व्यक्तिलाई परमेश्वरले झुट बोल्ने कुराहरूबाट जोगाउनुहुन्छ, उहाँले शक्ति दिनुहुन्छ। त्यसकारण हामी परमेश्वरको वचनमा विश्वास गर्नुपर्छ। अब तपाईँलाई क्रुसको बारेमा यो चाहिँ पढ्छु। क्रुस हाम्रो महानताको चिन्ह होइन, तर हाम्रो भ्रष्टताको चिन्ह हो। हामी यही दुष्टता र खराब पापको, यति दुष्ट र खराब पापको दलदलमा डुबेका थियौँ कि हामीले मुक्ति पाउन सक्ने एकमात्र बाटो भनेको परमेश्वरको पुत्रले हामीमा बज्रने परमेश्वरको क्रोधको पूर्ण कष्ट आफूमा लिइदिनु भयो, ताकि अब हामी ख्रिस्टमा परमेश्वरको क्रोधबाट छुटकारा पाउन सक्छौँ। पावल वासर भन्ने एकजना पास्टर, तपाईँले उसलाई पनि अहिले हाल नै सुन्न सक्नुहुन्छ, एकदम समर्पित व्यक्ति। त्यसकारणले तपाईँलाई म भन्छु, परमेश्वरको वचनमा, परमेश्वरमा क्रिस्चियन जीवनमा भनेको चाहिँ कि भित्र कि बाहिर, यो बिचको क्रिस्चियनहरू तपाईँले धेरै भेट्नुहुन्छ, यद्यपि हामीलाई खासै चासो त नहुनुपर्छ को कसको जीवन कस्तो छ। हामीले सक्यो भने उनीहरूलाई प्रार्थना गर्ने, उत्साह दिने, हामीले एकले अर्कालाई उत्साह दिने ताकि उनीहरू असल हुन सकोस्। तर पहिलो कुरा, हामी ख्रिस्टमा हुनु पर्यो, होइन? त्यसकारण विजय जीवनको कुरा गर्दै गर्दाखेरि तपाईँलाई मैले यी सबै कुराहरू भने, हामी आजको खास विषयमा जानेछौँ। सामान्य क्रिस्चियन जीवन भनेको चाहिँ, विजय जीवन भनेको चाहिँ, विजय क्रिस्चियन जीवन भनेको चाहिँ अङ्ग्रेजीमा नर्मल क्रिस्चियन लाइफ भन्छन्। त्यो मान्छे चाहिँ एबनर्मल भनेको थाहा छ तपाईँलाई? एबनर्मल भनेको चाहिँ डिफर्म भन्छ अङ्ग्रेजीमा, भनेको चाहिँ नर्मल होइन। नर्मल भनेको चाहिँ कस्तो हुनुपर्ने त्यस्तै, होइन? त्यसैले कहिलेकाहीँ सामान्य भन्दाखेरि चाहिँ त्यति राम्रो शब्द सुनिँदैन, तर अङ्ग्रेजीमा नर्मल क्रिस्चियन लाइफ, वास्तवमा क्रिस्चियन भनेको त अरू किसिमको त क्रिस्चियनै हुन सक्दैन नि, एक किसिमको हुनसक्छ जसमा ख्रिस्ट बस्नुहुन्छ, जो परिवर्तन भएको छ, जो नयाँ भएको छ। कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि। आज यो शब्द तपाईँले सम्झिराख्न प्रयास गर्नुहोस्, तपाईँ र म ख्रिस्टमा नयाँ सृष्टि हौँ। अब त्यो नयाँ सृष्टिमा के नयाँ भयो, यो परमेश्वरको वचनमा प्रशस्त छ, त्यस कारणले हामी त्यसलाई विचार गर्छौँ। कुनै पनि क्रिस्चियनले येशु प्रभुमा विश्वास गरेर परमेश्वरबाट नयाँ जन्म पाएर नयाँ नियमको ढाँचा अनुसार कसरी जीवन यापन गर्नुपर्छ, त्यस प्रकारले दिनदिनै पवित्र आत्माको अगुवाईमा हिँडिरहने हो भने उसको जीवन ख्रिस्टमा नयाँ सृष्टि भएर परमेश्वरको स्वर्गीय दृष्टिकोणमा निरन्तर हुन उसको जीवनको इच्छा आशा उद्देश्य र सबै लक्ष्य ख्रिस्टलाई पूरा रूपमा समर्पण गरेको हुनुपर्छ र सम्पूर्ण कुरामा उहाँमाथि भरोसा गरेको हुनुपर्छ। यस्तो नहुँदा उसको जीवनमा दोस्रो ठुलो सङ्कष्ट आउन सक्छ। नयाँ जीवनको बारेमा कुरा गर्दाखेरि तपाईँलाई मैले यो कुरा पढिदिएँ। अब यसलाई एक्सप्लेन गर्न थाल्यो भने धेरै टाइम लाग्छ। आउँदा हप्ताहरूमा हामी धेरै यो नयाँ जीवनको बारेमा हामी हेर्नेछौँ। अनि यहाँनिर येशु प्रभुमा विश्वास गरेर परमेश्वरबाट नयाँ गरी जन्मिएर जन्मिएको व्यक्ति होइन, नयाँ नियमको ढाँचामा चल्ने। अब तपाईँलाई नयाँ नियमको ढाँचा परमेश्वरमा जन्मिने यो सबै कुराको एउटा पुरा पिक्चर, पुरा एउटा विस्तृत वर्णन हुनसक्छ। खोइ नयाँ सृष्टि भनेको चाहिँ के हुन्छ? उसमा पुरानो कुरा बिति गए भनेको चाहिँ के हो? संसारको ढाँचा, अरू मान्छे जस्तै झुटा बोल्ने, अरू मान्छे जस्तै लोभ गर्ने, स्वार्थी मात्रै काम गर्ने, अभिलाषाको पछि लाग्ने, घमण्डमा लाग्ने, आफ्नै फाइदा मात्रै हेर्ने। अब त उसले परमेश्वरको इच्छा, परमेश्वरको योजना, परमेश्वरको उद्देश्य, अघि जर्ज व्हिटफिल्डको नाम तपाईँलाई मैले लिएँ, त्यो मान्छेले के गर्यो? केवल परमेश्वरको उद्देश्य, उसले सास फेर्ने अन्तिम साससम्म। तर तपाईँ र मलाई त परमेश्वरले त्यसरी अगुवाई गर्नुभएको छैन। कतिलाई गर्नुहुन्छ होला, तर यी दिनहरूमा हामीले जुन यो सानो सानो झुण्डमा छलफल गर्ने क्रम सुरु गरेका छौँ मण्डलीमा र हाम्रा ग्रेजुएटहरू जवानहरूको बिचमा विभिन्न यस्तो ग्रुपहरू सुरु भएको छन्, तपाईँलाई थाहा छ। प्रार्थना गरिदिनुहोस् हरेकको लागि। मैले के चाहन्छु, ती मानिसहरूको जमघटमा उनीहरूले परमेश्वरको उपस्थिति, अगुवाई, भरपुरी अनि उहाँको निर्देशन, उहाँको अगुवाई, उहाँको समझ उनीहरूले पाउन सकुन्। यो संसारमा परमेश्वरले हामीलाई के को लागि चुन्नु भएको छ, हामीले त्यो कुरा पुरा गर्न सकौँ। अनि त्यो कुरालाई हामी निरन्तरता गर्छौँ। नयाँ जीवन, ख्रिस्टमा भएको नयाँ जीवन, तपाईँलाई मैले भनिरहेको छु, नर्मल क्रिस्चियन जीवन, विजयी क्रिस्चियन जीवन, पक्का क्रिस्चियन जीवन, यसको बारेमा हामी सोचौँ। परमेश्वरको वचनले त्यही कुराहरू प्रष्ट घरिघरि, येशु प्रभुले त कति ठाउँ भन्नुभएको छ, तर धेरै क्रिस्चियनहरू वचनको शिक्षाको कमी, ख्रिस्टमा रहने वा ख्रिस्टको आज्ञा पालनको कमीको कारणले आत्मिकी रूपमा पराजित, संसारकै इच्छा र अभिलाषामा अल्मलिएको, त्यस्तो खालको दोमनको जीवन जिरहेका हुन्छन्। उनीहरू पवित्र आत्माको शक्तिद्वारा नयाँ जीवनको ढाँचामा चलिरहेको हामी देख्दैनौँ। र पनि धेरै मानिसहरू उनीहरू जस्तै क्रिस्चियन भएको हुनाले उनीहरूले सोच्छन् म ठिकै छु। अझ कतिजना मान्छेको विचारमा त मण्डली गएकै छु, बप्तिस्मा लिइसकेँ, बाइबल बोकेकै छु, प्रार्थना गरिरहेको छु, धेरै अरू किसिमको कुरा गरेको छु। तर प्रियहरू, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि भनेको चाहिँ, नर्मल क्रिस्चियन भनेको त्यो चाहिँ पवित्र आत्मामा भरिएको, पाप गर्न छोडेको, परमेश्वरलाई पुरा हृदयको प्रेम गर्न सुरु गरेको, वचन मह जस्तै गुलियो भनेर पढ्न थालेको, मानिसहरूलाई येशुको सुसमाचार सुनाउने कुरामा एकदम दिनदिनै उत्साहित भएको। त्यसको लागि तपाईँको जागिर चाहिएन, तपाईँलाई पद चाहिएन, तपाईँलाई कुनै भूमिका खेल्नु परेन। त्यसको लागि के चाहियो? प्रभु येशुको आत्माको अगुवाई, जुन तपाईँ भर्खरै अघि हामीले सुनेका थियौँ युहन्ना 1:12 परमेश्वरले हामीलाई येशुमा विश्वास र उहाँलाई ग्रहण गरेर आफ्नो छोराछोरीको हक दिनुभएको छ। तपाईँ र म परमेश्वरको छोराछोरी भएको प्रमाण के हो? हामीले परमेश्वरलाई अरूलाई भन्दा बढी प्रेम गर्छौँ, मतलब परमेश्वरको इच्छा विपरीत, उहाँको उद्देश्य विपरीत हाम्रो जीवनमा केही कुराले ठाउँ पाउँदैन। त्यही कारणले परमेश्वरको आज्ञा, महान आज्ञा भन्छ, अरूलाई सुसमाचार सुनाउने कुरामा हामी निरन्तर लागिरहेका हुन्छौँ। त्यसकारणले यो अलमलमा परेका मानिसहरूको जमातमा एउटा अङ्ग्रेजीमा शब्द छ, गो विथ द फ्लो, भनेको तपाईँले बुझ्नु भएको छ, गो विथ द फ्लो भनेको चाहिँ अरू मान्छे जसरी हिँड्दछ त्यही किसिमले हिँड्ने, अरू मान्छे जस्तो गर्दछ त्यसै प्रकारले गर्ने, त्यो गो विथ द फ्लो भन्छ। नयाँ गरी जन्मिएको क्रिस्चियनले दिनदिनै ख्रिस्टको चरित्रमा आफैलाई रूपान्तरण गर्दै जानुपर्ने, ख्रिस्टको परिपक्वतामा बढ्दै जानुपर्ने हुन्छ, होइन? संसारको ढाँचामा जिउने कुरा पुरा त्यागिसकेको, केवल ख्रिस्टमा समर्पित र सम्पूर्ण कुरा ख्रिस्टको भरोसामा जिउनु पर्ने हुन्छ, त्यो एउटा नर्मल क्रिस्चियन चाहिँ ख्रिस्टको इच्छा पुरा गरेर जिउने क्रिस्चियन हुन्छ, नर्मल क्रिस्चियन हामी त्यसलाई भन्छौँ। त्यसकारणले विश्वासीहरूमा विजयी जीवनको निरन्तर अनुभव नहुनुको कारण के हो त भन्दाखेरि, विश्वास गरेर पनि फेरि परीक्षा आउँछ र फेरि संसारिक कुरामा पहिला नै उनीहरूले सिकेकै कुराहरूमा मन लगाउनु र दैनिक रूपमा आफैलाई ख्रिस्टमा समर्पण गर्न चुक्नु, यस्ता कुराहरूले उनीहरू फेरि संसारको ढाँचामै पुग्छन्। अनि तपाईँले वरिपरि धेरै क्रिस्चियन देख्नुहुन्छ त्यस्तो, अनि हामीलाई त कहिलेकाहीँ यस्तो पनि लाग्छ कि यो पनि भइहाल्छ, तर प्रियहरू हो, वचनमा जे छ त्योभन्दा बाहिरको कुरा त क्रिस्चियन हुँदैन नि। त्यसकारण हामीले केही कुराहरू त साँच्ची नै बन्द गर्नुपर्छ, छोड्नुपर्छ नि। मानिसहरूलाई माया गर्ने कुरामा हामीलाई चोइस छैन नि, कसैलाई माया गर्ने, कसैलाई बिगार्ने, कसैको विरोध गर्ने, कसैलाई खराबी गर्ने, कसैको बारेमा नराम्रो सोच्ने, यो त संसारिक ढाँचा शैतानको पन्जामा पर्ने व्यक्तिको कुरा हो। तर त्यस्तो चाहिँ यो परमेश्वरमा समर्पित जीवन जिउन जिउन चुक्ने मान्छेहरूको स्वभाव हो। सुरुमै क्रिस्चियन जीवन सुरु गर्दा कतिजना मान्छेहरूले सायद पुरा जीवन ख्रिस्टमा समर्पण नगरेको हुनसक्छ। बाइबलमा मुक्ति पाउने मुख्य एउटा कुरा नै येशूलाई प्रभु स्वीकार गर्ने, अनि यो स्वीकार गर्ने भन्ने शब्द कतिचोटि हामी नेपालीमा राम्रोसँग बुझ्दैनौँ। स्वीकार अङ्ग्रेजीमा कन्फेस भन्छ, कन्फेस भनेको चाहिँ त्यसलाई मानिलिनुपर्छ, कन्फेस मानिलिने, त्यही अनुसार आफैलाई समर्पण गर्ने, मतलब हरेक कुरामा जीवनमा, तपाईँ र मेरो जीवनमा येसुलाई नसोधिकन अर्को काम गर्न मिल्दैन, त्यो प्रभु स्वीकार्ने। तर त्यति कसले बुझाएको छ त्यति, किनभने हामीलाई सिकाएको पनि छैन राम्रोसँग। त्यही कारणले क्रिस्चियन जीवन सुरु गर्दाखेरिको समर्पण त त्यसरी हुनुपर्छ, होइन? त्यस कारणले हामीले मत्ती के भन्छ रोमीमा, तपाईँ र तपाईँ हामीले देख्छौँ रोमीमा ख्रिस्टमा समर्पण नगरेको कुरा हुनसक्छ। रोमी 12:1-2 पदमा क्रिस्चियन जीवन सुरु गरेको अथवा क्रिस्चियन नर्मल क्रिस्चियन जीवन, सामान्य क्रिस्चियन अथवा पक्का क्रिस्चियन, नक्कली र सक्कली हुन्छ नि, सक्कली क्रिस्चियन कसरी तपाईँले त्यसलाई भन्नुहुन्छ? दुई किसिमको क्रिस्चियन त हुँदै हुँदैन। त्यो नामधारीलाई त खास क्रिस्चियन भन्ने होइन, नामधारी क्रिस्चियन त स्वर्ग जाँदैन, क्रिस्चियन कि चाहिँ अक्रिस्चियन, चर्च गएर क्रिस्चियन हुँदैन। उही कसले भने जस्तो भेडा गोठमा जन्मिएर भेडा हुँदैन, मान्छे जन्मिएको पछि भेडा गोठमा जन्मिँदैन, मान्छे नै हुन्छ, होइन? प्लेन राख्ने ठाउँमा जन्मिएर हवाईजहाज हुँदैन, बुझ्नुहुन्छ? ख्रिस्टमा जन्मिनु पर्छ, होइन? त्यसैले हामी रोमी 12:1 यहाँ पढ्छौँ, यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। वास्तवमा यो कुरो हामीले एकदम प्रष्ट बुझ्नुपर्छ। यो कुनै थोरै छानिएको अगुवा हुने मान्छेलाई, प्रचारक हुने मान्छेलाई, एल्डर हुने मान्छेलाई भने होइन, यो हरेक विश्वासीलाई। पावल प्रेरितले के भन्छन्? परमेश्वरको कृपाद्वारा हो सबै, है? फेरि कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासना भनेको चाहिँ एउटा परमेश्वरलाई महिमा दिने कुराको रूपमा आफ्ना शरीरलाई पवित्र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर भनेको चाहिँ आफ्नो शरीर सम्पूर्ण कुरा चाहिँ परमेश्वरको सेवामा खर्च गर्ने, प्रयोग गर्नलाई, आफैलाई समर्पण गर्ने कुरा त्यहाँ आउँछ। अनि त्यो गरे गर्नुको मतलब चाहिँ यहाँ अर्को कुरा आउँछ। हामीले अघि अमरले एफिसी कति पढेको थियो, 2:5-6, होइन? त्यो 5 र 6 को कदम लागु हुनुभन्दा अगाडि तपाईँहरू मेरो जीवनमा यो कदम पनि सुरु हुनुपर्छ, होइन? वास्तवमा एफिसी 5 मा परमेश्वरको देखा सिकी गरौँ गर भनेर त्यहाँ आज्ञा गरिएको छ, अनि प्रेममा चल भन्ने कुराहरू। परमेश्वरको देखा सिकी गर्ने भनेको चाहिँ एकअर्कालाई प्रेम गर्ने, त्यो प्रेम भनेको चाहिँ बनावटी कहिले पनि हुनु सक्दैन। बनावटी त प्रेमै होइन, त्यो त के भन्छ त्यसलाई, दुष्टता हो, होइन? मनमा कोनि के बगलीमा छुरा भन्छ नि, एउटा भाषा छ नि। मान्छेलाई राम्रो देखाउने प्रेम हुँदैन, मान्छे भित्र हृदयबाट एकदमै शुद्ध प्रकारले मान्छेलाई चाहनाबाट मद्दत गर्ने कुरा चाहिँ प्रेम हुन्छ। यस संसारको ढाँचामा रोमी 12:2 पढ्दैछौँ, नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल गर्नुयोग्य सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। त्यसैले यहाँ मनमा परिवर्तन, यो मन भन्ने शब्द जुन यहाँनिर छ, तपाईँलाई मैले घरिघरि सिकाइराखेको छु, यो मन भनेको चाहिँ तपाईँहरू मेरो सोच शक्ति हो, विचार हो। हामी कस्तो खालको सोच राख्छौँ, हरेक मान्छेको सोच हुन्छ, त्यही सोचले अरूलाई हेर्छ, त्यही सोचले अरूले भनेको कुरालाई हेर्छ, त्यही सोचले सबै कुरा विचार गर्छ। त्यो सोच चाहिँ संसारको ढाँचामा होइन कि परमेश्वरको वचनमा आउनुपर्छ, पवित्र आत्माको अगुवाईमा आउनुपर्छ। अनि संसारको ढाँचा हाम्रो आफ्नै स्वार्थी, आफ्नै समशक्ति, आफैमा भरोसा गर्ने कुराबाट परिवर्तन भएर परमेश्वरमा हाम्रो विचार बदलिनुपर्छ। हाम्रो मन भनेको चाहिँ हाम्रो विचार, हाम्रो समझ, त्यसपछि हाम्रो हामीले गर्नुपर्ने परमेश्वरको असल ग्रहणयोग्य सिद्ध इच्छा के छ त्यो कुरो पत्ता लगाउने अनि त्यसको पछि लाग्ने। हरेक व्यक्तिको लागि यो परमेश्वरको वचन हो, त्यस कारण हामीले जहिले पनि यो कुरालाई भुल्नु हुँदैन। वास्तवमा येशु प्रभुले उहाँको पछि लाग्ने अथवा उहाँको चेला हुने व्यक्तिहरूलाई भन्नुभएको केही वचनहरू हामी यहाँ हेर्छौँ। मत्ती 16:24 उहाँले के भन्नुभयो, तब येशुले आफ्ना चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्छ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। भनेको मतलब तपाईँ र म जो परमेश्वरको पछि लाग्छौँ, हाम्रो जीवनमा हाम्रो होइन कि प्रभु येशूको इच्छा मुख्य हो। त प्रभु येशूको इच्छा चाहिँ के हो, त्यही कुरा नै तपाईँ र मेरो लागि महत्त्वपूर्ण कुरा छ। उहाँले दिनुभएको 2टा सबभन्दा ठुलो आज्ञा, पहिलो चाहिँ परमेश्वरलाई प्रेम गर्ने, दोस्रो चाहिँ छिमेकीलाई प्रेम गर्ने, एकअर्कालाई प्रेम गर्ने, भाइ भनेको चाहिँ क्रिस्चियन दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्ने। अनि त्यो प्रेम भनेकै हामीले गलत प्रकारले बुझ्नु भएन, वास्तवमा प्रेमलाई हामी बुझ्दैनौँ। प्रेम भनेको चाहिँ साँच्चो भलाइ खोज्ने हो, जसलाई प्रेम गर्नुपर्छ उसको भलाइ खोज्ने, भित्रदेखि बाहिरैसम्म, बाहिर देख्ने रूपमा मात्रै, भित्र चाहिँ अर्कै हुनै सक्दैन। त्यसकारणले यो येशु प्रभुको अर्को एउटा वचन पनि यहाँ हेर्छौँ, किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ उसले त्यो गुमाउँछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ त्यसले त्यो बचाउँछ। यो गहिरो वचन हो, हामीले संसारिक तवरले आफैलाई बचाउन खोज्यो भने चाहिँ गुम्ने रहेछ। भनाइको मतलब हामीले त परमेश्वरको लागि आफैलाई समर्पण गर्नुपर्छ भन्न खोजेको कुरा हो यो, होइन? परमेश्वरको लागि आफैलाई समर्पण गर्नुपर्छ भन्न खोजेको। अर्को एउटा पद पनि हामी पढौँ, 16:26 सारा जगत हात पारेर सारा जगत प्राप्त गरेर अनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ, अथवा मानिसले आफ्नो प्राणको सट्टा के दिन सक्छ? यदि हामी यसरी येशु प्रभुको पवित्रतालाई प्रतिबिम्ब गरेर ख्रिस जीवन जिउँछौँ भने हाम्रो जीवनमा अर्को ठुलो क्राइसिस आउँदैन। भनाइको मतलब यो तपाईँलाई अलिकति एक्सप्लेन, यो क्राइसिस भनेको चाहिँ कतिचोटि मान्छेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, तपाईँ र मलाई प्रेम गर्नुहुन्छ, अनि हामी अटेरी भएपछि परमेश्वरले हाम्रो जीवनमा केही दुःख ल्याउन सक्नुहुन्छ, जसले गर्दा हामी अब फेरि परमेश्वरतिर फर्क्यौँ। बुझ्नुहुन्छ, यसको मतलब चाहिँ यो हो खासमा। त्यसैले कसैको जीवनमा दुःख आउनु के परमेश्वरले हामीलाई दुःख दिनुहुन्छ र होइन, परमेश्वरमा फर्कियोस् भनेर, नत्र हामी त स्वार्थी भएर परमेश्वरलाई बिर्सिएर, जब हामी परमेश्वरलाई बिर्सिएर स्वार्थी काम गर्न खोज्छौँ, एकछिनको लागि हामीलाई के लाग्छ, फाइदा भएको यो संसारमा, तर अनन्तको लागि के हुन्छ, सबभन्दा ठुलो कुरो गुम्छ। सारा जगत हात पारेर आफ्नो आत्मा गुमायो भने उसलाई के फाइदा, त्यही हो पवित्र आत्माको भरपूरी जीवन। पवित्र आत्माको भरपूरी जीवन जिउने सबभन्दा सम्बन्धमा विभिन्न क्रिस्चियन समुदायमा फरक फरक विचारहरू सिकाउने गरेको छ। तपाईँलाई मैले नर्मल क्रिस्चियन लाइफ, एउटा असल क्रिस्चियन, पक्का क्रिस्चियन चाहिँ कस्तो खालको हुन्छ भन्ने कुराको बारेमा भनिराखेको छु। यहाँ फरक फरक क्रिस्चियन हुँदैन खासमा। कोही नयाँ हुन्छ केटकेटी जस्तो सिक्दैछ, तर कोही परिपक्व हुँदै जान्छ, त्यो चाहिँ हुन्छ। किनभने सबै मान्छे परिपक्व नहुनसक्छ, कोही केटकेटी हुन्छ, परमेश्वरले सिकाउँदै हुनुहुन्छ, तर कमसेकम जन्मिएको हुनुपर्छ। नजन्मिएको मान्छे क्रिस्चियन हुँदैन। त्यस कारणले यहाँ पवित्र आत्माको भरपूर जीवन जिउने सबभन्दा के भन्छ सन्दर्भमा चाहिँ, अब संसारमा धेरै किसिमको क्रिस्चियनिटी छ, धेरै किसिमको सिद्धान्त छ। अब यो विषयमा तपाईँलाई धेरै कुरा भन्न चाहन्न, तर पवित्र आत्माको भरपूरी सम्बन्धमा जुन शिक्षा छ यसको बारेमा अलिकति म तपाईँलाई छुन चाहेँ। त्यो किनभने धेरै किसिमको कुराहरू सिकाइराखेको छ, कुनै कुनै कुरा चाहिँ गलत छ। अब त गलत भनेर भन्ने गरेका छैन, तपाईँले जुन कुरो मैले पनि पाउनुपर्छ खोजिरहनु हुन्छ, त्यो सायद तपाईँ त्यो सत्य पनि नहुनसक्छ। त्यही कारण तपाईँलाई म वचनमा के छ त्यो कुरो एकदम प्रष्ट सिकाउन चाहन्छु। कति क्रिस्चियन समुदायमा यस्तो जीवन जिउन अनुग्रहको दोस्रो कार्यको रूपमा सिकाउँछन्, जस्तो पवित्र आत्माको भरपूरी जीवन जिउनलाई चाहिँ विश्वास गरिसकेर बप्तिस्मा लिइसकेर फेरि अर्को दोस्रो अनुग्रहको दोस्रो अनुभव गर्नुपर्छ भनेर सिकाउने मान्छेहरू हुन्छन्, होइन? अनि अरूले सिकाउँछन् सेवामा शक्तिको लागि आत्माको बत्तिसमा लिनुपर्छ, यो खालको शिक्षा सिकाउने मान्छेहरू हुन्छन्। परमेश्वरको सेवा गर्न चाहिँ आत्माको बत्तिसमा त्यो शक्ति लिनुपर्छ। तपाईँलाई म बाइबलको कुरा सिकाइराखेको छु। एउटा कुरा बाइबलमा के छ भनेदेखि नि, परमेश्वरले कुनै व्यक्तिलाई काममा बोलाउनु भयो भनेदेखि प्रेरितको पुस्तकमा हामी देख्छौँ, अनि हामीले मण्डलीमा गर्ने गर्छौँ, उसलाई अभिषेक गर्दाखेरि प्रार्थना गर्ने गर्छौँ हात राखेर, अनि कतिचोटि धेरैचोटि हात राखेर प्रार्थना गर्ने गर्छौँ। जब त्यो मान्छेलाई प्रार्थना चाहियो भन्ने लाग्छ, पास्टर अगुवाहरूको बिचमा आएर हात राखेर प्रार्थना गर्ने चलन हुन्छ, अनि त्यो गर्ने चलन छ, त्यो 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 बाइबलमा पनि छ हात राख्ने कुराहरू। तर यहाँनिर एउटा पोइन्ट चाहिँ के तपाईँलाई क्लियर भन्न चाहन्छु भनेदेखि, यो एउटा समूह पेन्टिकोस्ट भन्ने, पेन्टिकोस्टल भन्ने तपाईँलाई थाहा छ, पेन्टिकोस्ट हाम्रो नेपालमा धेरै छन्, समूहमा चाहिँ आत्माको बप्तिस्मालाई नयाँ जन्म वा सजीव बनाइने कुराको अनुभवको रूपमा लिन्छन्। उनीहरूले चाहिँ पवित्र आत्माको बप्तिस्मा नपाएसम्म क्रिस्चियन होइन भन्छन्। अनि त्यसपछि त्यो चाहिँ त्यसको लागि सबै मान्छे चर्चमा आएर बप्तिस्मा वर्षौँ हुँदाखेरि पनि उनीहरू त्यसको लागि कोसिस गरिरहेको छन्, अनि त्यो अनुभव गर्नुपर्छ भनेर सिकाउँछन्। उनीहरूले सिकाउँछन् पवित्र आत्माको बप्तिस्माको प्रमाण एक बा एकभन्दा बढी आत्माको वरदानहरूबाट प्रमाणित हुनुपर्छ भन्छन् उनीहरूले। भनाइको मतलब, अब तपाईँलाई म अलिकति कन्फ्युजन ल्याउन खोजिरहेको छैन, क्लियर भन्न खोजिरहेको छु कि तपाईँको कानमा सुनिराखेको कुराहरूको बारेमा बाइबलमा चाहिँ हामीले के पाउँछौँ त्यसको बारेमा हेरेर हामीले के विश्वास गर्छौँ त्यो हामीले बुझ्न जरुरी छ। त्यस कारणले यो पवित्र आत्माको बप्तिस्मा पाएको हो भन्ने कुराको प्रमाण चाहिँ विभिन्न वरदानहरूले प्रमाणित गर्नुपर्छ। अनि यहाँ अर्को एउटा चाहिँ के छ भने, एउटा चाहिँ प्राय जसो पेन्टिकोस्टहरूको समूहले चाहिँ के भन्छ भने, पवित्र आत्माको बप्तिस्मा पायो भने चाहिँ उनले अन्य भाषा बोल्छ, अनि त्यो अन्य भाषा नबोलेसम्म त्यो बप्तिस्मा पाएको हुँदैन। त्यो अन्य भाषा चाहिँ पवित्र आत्मा पाएको प्रमाण हो, अनि अन्य भाषा चाहिँ परमेश्वरसँग प्रार्थना गर्ने भाषा हो। यो सबै कुरा उनीहरूले भन्छन्, त्यसको मलाई केही विरोध छैन, किनभने बाइबलमा अन्य भाषाको बारेमा लेखेको छ। तर तपाईँलाई एउटा कुरा म प्रष्ट भन्छु, बाइबलमा के लेखेको छ भने नि, कुनै पनि व्यक्ति क्रिस्चियन हुने भनेको नै पवित्र आत्माको काम हो। कुनै पनि व्यक्ति चर्चमा आएर म अब बप्तिस्मा लिन्छु भनेर पश्चाताप गर्छ, बप्तिस्मा लिन तयार हुन्छ, पवित्र आत्माले उसको हृदयमा काम गर्नु भएर उसको पापबाट उसलाई कायल गर्नुहुन्छ, अनि हामी पश्चाताप गर्छौँ, विश्वास गर्छौँ। अनि अघि युहन्नाको सुसमाचार 1:11 तपाईँले के अरे 12 पदको कुरा गर्यो भने, येशूलाई ग्रहण गर्ने र उहाँको नाउँमा विश्वास गर्ने पवित्र आत्माद्वारा हामीलाई लगाइएको कुरा हो। कुनै पनि व्यक्ति पवित्र आत्माको अगुवाई बिना ख्रिस्टलाई चिन्न पनि सक्दैन, आफ्नो बारेमा पाप पनि जान्न सक्दैन। यहाँनिर एउटा कुरा तपाईँलाई के भन्न चाहन्छु भने, काहीँ पनि बाइबलमा पवित्र आत्माको बप्तिस्मा पाएको प्रमाण अन्य भाषा भने लेख्या छैन। काहीँ पनि बाइबलमा अन्य भाषा नबोलेसम्म त्यो मान्छेले जीवन पाएको छैन, नयाँ गरी जन्मेको छ, काहीँ पनि लेख्या छैन। अर्को कुरा तपाईँलाई भन्छु, कहीँ पनि बाइबलमा अन्य भाषा चाहिँ बोल्नै पर्छ यो पनि लेखा छैन। नौवटा वरदान मध्ये पहिलो कोरिन्थी 12 अध्यायमा सबभन्दा अन्तिम वरदान चाहिँ अन्य भाषा छ। अब यो अन्य भाषा फेरि कहिले पनि बोल्दैन, पहिला मात्रै प्रेरितको पाला मात्रै थियो भनेर पनि कति चर्चहरूले सिकाउँछन्, तर हामीले बाइबलमा त्यो पनि देख्दैनौँ। त्यसकारण मुख्य यहाँ तपाईँलाई आज मैले सिकाउन खोजेको कुरा चाहिँ नर्मल क्रिस्चियन जीवन, पक्का क्रिस्चियन जीवन, ख्रिस्टमा आत्माको भरपुरीमा जिउने जीवन, जो चाहिँ आनन्दको जीवन हुन्छ, जसले परमेश्वरलाई पहिलो प्रेम दिन्छ, उसको जीवनमा परमेश्वरको प्रेम एक नम्बरमा हुन्छ, उसले परमेश्वरको इच्छा विरुद्ध केही गर्दैन, त्यो मान्छेले मानिसहरूलाई प्रेम गर्छ। जसले परमेश्वरलाई प्रेम गर्छ त्यसको प्रमाण के हो? उसले मण्डलीले प्रेम गर्छ, किनभने मण्डली यीशु प्रभुको शरीर हो। त्यो मण्डलीलाई प्रेम गर्ने मान्छे मण्डलीमा जानलाई कहिले पनि पछि हट्दैन, मण्डलीको उत्थानको लागि, भलाइको लागि, वृद्धिको लागि, किनभने मण्डली यीशुको शरीर हो। जब हामीले सिकिराखेका छौँ एफिसी 4 अध्यायबाट 3 पदमा, शान्तिको बन्धनमा आत्माको एकता कायम राख, पवित्र आत्मा चाहिँ एकताको आत्मा हुनुहुन्छ, हामीलाई एकतामा जोड्नुहुन्छ, अनि त्यो एकताले चाहिँ मण्डलीको हरेक विश्वासीहरू चाहिँ एउटा शरीरको रूपमा, येशूको शरीरको रूपमा कायम हुनलाई, अङ्ग्रेजीमा अपरेट गर्नलाई भन्छ, सञ्चालित हुनलाई मद्दत गर्छ। जब त्यहाँ विभाजन हुन्छ नि, त्यो प्यारालाइज भएको हात जस्तो भयो, हामीले बुझ्नुपर्छ प्रियहरू, तपाईँ र म भूलमा पर्नु हुँदैन, तपाईँ र मैले कहिले पनि कोही मान्छेको पछि लाग्नु हुँदैन, बाइबलमा के छ हामीले मान्नुपर्छ त्यसको पछि लाग्नुपर्छ। हाम्रो मण्डली ख्रिस्टको शरीरको रूपमा चल्नुपर्छ, तपाईँ र मैले मण्डलीलाई प्रेम गर्नुपर्छ, अनि त्यो मण्डली वृद्धि हुनुपर्छ। त्यही कारणले यो सानो सानो झुन्डमा किन राखिएको छ भने, सबै हामीहरू जो येशूको शरीरका अङ्गहरू हौँ, हामीहरू सक्रिय हुन सकौँ, हामी समझदार हुन सकौँ, हामी बुझ्न सकौँ, हामी ख्रिस्टको इच्छा जान्न सकौँ, हामीले एकले अर्कालाई उत्साह दिन सकौँ। मण्डली चाहिँ एउटा परिवार हो। हिब्रू 3 अध्यायमा तपाईँलाई मैले भनिरहेको छु नि, मण्डली एउटा घर हो, त्यसलाई निर्माण गर्ने ख्रिस्ट प्रभु आफै हुनुहुन्छ। अनि मण्डलीको घरमा हामी किन जान्छौँ? हिब्रू 10:24-25 सङ्गतिमा जाने गर, किन? एकले अर्कालाई प्रेम गर्न र असल काम गर्नलाई उत्साह दिने, गोसेप गर्नलाई होइन, अर्काको कुरा गनगन गर्ने, अर्काको बारेमा ग्रुपिजम गर्ने, एउटाले अर्काको विरुद्धमा कुरा खाने होइन, एकले अर्कालाई असल काम गर्न, प्रेम गर्न प्रिय हो। हामी येशु ख्रिस्टको लागि, परमेश्वरको लागि असल क्रिस्चियन भएर जिउनुपर्छ हरेक दिन, जुन चाहिँ उहाँले सहायता गर्नुहुन्छ। त्यस कारणले यो अर्को सिद्धान्तको बारेमा तपाईँलाई मैले त्यति भन्नु जरुरी थिएन, तैपनि कन्फ्युजन नहोस्। जुन व्यक्ति परमेश्वरमा विश्वास गरेर पश्चाताप गर्छ, उसभित्र पवित्र आत्मा आउनुहुन्छ, उसलाई परमेश्वरको छोराछोरीको रूपमा जन्म दिनुहुन्छ। युहन्नाको सुसमाचार 1:13 आत्माबाट जन्मिन्छ। तपाईँलाई शङ्का लाग्छ भने घुँडा टेकेर पुरा हृदय दिनुहोस् येशूलाई, जस्ट भन्नुहोस्, प्रभु म तपाईँको पछि लाग्छु। तपाईँलाई अनुभवमा प्रभुले ल्याउनुहुन्छ। प्रियहरू, हो परमेश्वरले गर्ने काम हो यो, अरू कसैले गर्न सक्दैन, परमेश्वरबाट हुन्छ। नयाँ जन्म तपाईँलाई पहिलो कुरा परमेश्वरबाट हुन्छ, दोस्रो कुरा हरेक व्यक्ति व्यक्तिमा हुन्छ, तेस्रो कुरा तुरुन्तै हुन्छ। यो लामो प्रोसेस होइन, वर्षौँ लाग्दैन। जब तपाईँलाई निश्चय लाग्छ कि प्रभु नै सर्वस्व हुनुहुन्छ, मेरो जीवनको सबै कुरा हुन्छ, म अब मेरो जीवनको सबै कुरो उहाँको हातमा सुम्पेर उहाँको पछि लाग्छु, त्यही बेलामा सबै कुरा हुन्छ। यो कुरा कहिले पनि नभुल्नुहोस्। त्यस कारणले अर्को कुरा म तपाईँलाई पढ्न चाहन्छु, हामी गवाही हुनुपर्ने कुराको लागि उहाँले हामीलाई के गर्नुभएको छ? आज्ञा गर्नुभएको छ। येशु प्रभु यो संसारबाट जानुभन्दा अगाडि अन्तिम कुराहरू चेलाहरूलाई भन्दै गर्दा उहाँले के भन्नुभयो? प्रेरित 1:8 पवित्र आत्मा तिमीमा आउनु भएपछि तिमीले शक्ति पाउनेछौ र तिमीहरू जेरुसलेममा, सारा यहुदियामा, सामरिया र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। तपाईँ र म प्रभु येशूको निम्ति साक्षी हुनेछौँ, प्रभु येशूको निम्ति हामी साक्षी हुनेछौँ। तपाईँलाई अर्को 2 पद पनि म पढ्न चाहन्छु, अनि यहाँ यस्तो लेखेको छ, पवित्र आत्मा आउनु भएपछि युहन्ना 15:26 म तिमीहरूलाई पिताबाट सहायक पठाइदिनेछु, सहायक सत्यको आत्मा हो जो ती पिताबाट आउनु आउँदछ। जब उनी आउँछन् उसले मेरो विषयमा बताउनेछन्। यो पवित्र आत्माको बारेमा, पवित्र आत्मा आउनु भएपछि पवित्र आत्माले हामीलाई के गर्नुहुन्छ? येशु प्रभुको बारेमा बताउनुहुन्छ। यहाँ अर्को पद पढ्नुहोस्, यो योहन्ना 15 अन्तिम पदमा, तिमीहरूले मेरो विषयमा मानिसहरूलाई भन, किनभने तिमीहरू सुरुदेखि नै मसँग छौ। चेलाहरूले के गरे? प्रेरितको पुस्तकमा जब पेन्टिकोस्टमा पवित्र आत्मा उनीहरूमा आउनुभयो, उनीहरूले शक्ति पाए, त्यसपछि प्रेरित 2 अध्याय पछिका सबै अध्यायहरू के हुन्? पवित्र आत्माको शक्तिमा उनीहरू येशूको बारेमा अरूलाई भन्न थाले। अनि त्यही आज्ञा तपाईँ र मलाई परमेश्वरको वचनमा येशू प्रभुले दिँदै हुनुहुन्छ। हामी नर्मल क्रिस्चियन हौ भने हामी नर्मल काम गर्छौँ, साँचो क्रिस्चियन हौ भने, नर्मल भनेको चाहिँ साँचो है, अब नर्मल होइन त्यो सेन्समा, हामी पक्का क्रिस्चियन हो भने पक्का ख्रिस्टको काम गरिराखेका हुन्छौँ होइन। असल छोराछोरीले के गर्छ? बाबुआमाको इच्छा पुरा गरिरहेको हुन्छ होइन। बदमास छोराछोरीको बाबुआमाको लागि कति ठुलो चिन्ता हुन्छ तपाईँलाई थाहा छ होइन। आजको मण्डलीको विश्वासीहरूको सबभन्दा ठुलो चाहना, उत्कट चाहना के हुनसक्छ? प्रेरितको पुस्तकमा पेन्टिकोस्टल पछि पुरै प्रेरितका अध्यायहरूमा कसरी प्रेरितहरू, त्यतिखेलाका क्रिस्चियनहरूले परमेश्वरको आत्मा पाएपछि उहाँको सेवा र एकअर्काप्रतिको सेवा र एकअर्काप्रतिको प्रेम र परमेश्वरको सुसमाचारको प्रचारमा कसरी शक्ति देखाएका थिए, अचम्म अचम्मका कामहरू देखाएका थिए। अलाई मलाई लाग्छ मान्छे यो कुराको चाहना आजका विश्वासीहरूले पनि गर्छन्। वास्तवमा प्रभु येशूले चेलाहरूलाई भन्नुभयो, जब पवित्र आत्मा तिमीहरूमा आउनुहुनेछ तिमीहरूले शक्ति पाउनेछौ। त्यस कारणले प्रियहरू, जुन कुरा हामी प्रयास गरेका छौँ, अहिले स्मल ग्रुपहरू सुरु गरेका छौँ, यो खालि देखाउनलाई होइन, यो अर्को संस्था सुरु गरेका होइन। तपाईँले कहिले पनि कन्फ्युज, कतिजना मान्छेहरूलाई यस्तो लाग्यो होला कि भित्रभित्रै गनगन गर्ने मान्छे, कुरा काट्ने मान्छे पनि होलान्। मैले सुन्छु कहिलेकाहीँ विश्वासीहरू चाहिँ लिडरहरूको विरुद्धमा कहिलेकाहीँ कुराहरू काटेको सुनिन्छ, तर तपाईँले प्रार्थना गरेर परमेश्वरमा माग्नुपर्छ। तपाईँको हृदय, अङ्ग्रेजीमा यो एटिच्युड भन्छ, यो मनोधारणा भन्छ, हामी त परमेश्वरमा पर्खिनुपर्छ, हामी परमेश्वरको कुरा सुन्नुपर्छ। अगुवाहरू परमेश्वरले राख्नुहुन्छ, उनीहरूलाई परमेश्वरले दर्शन दिनुपर्छ, उनीहरूद्वारा तपाईँ र मलाई अगुवाई हुनुपर्छ। हामीमा भिन्नता होइन, हामीमा डिमान्ड होइन, हामीमा आज्ञा पालन, हामीमा समर्पणता, हामीमा नम्रता हुनुपर्छ। नम्र नहुनेहरू, येशु प्रभुले के भन्नुहुन्छ? म चाहिँ कोमल हृदय र नम्र छु, विनम्र छु। अनि तपाईँ र म कोमल हृदय र विनम्र, त्यो कहाँ छ? एफिसी 4:3-2 कोमल, नम्र र कोमल हृदयको होइन, नम्र र कोमल हृदयको। वास्तवमा 2 5 हतियारहरू छन् जुन चाहिँ हामी युद्धमा, लडाइँमा, परिवारमा र मण्डलीमा जहाँ कन्फ्लिक्ट हुन्छ त्यो प्रयोग गर्नुपर्छ भनेर तपाईँले पढ्न सक्नुहुन्छ। त्यसकारणले पवित्र आत्माको शक्ति, अनि यहाँ यही कुरा लेखिएको छ, हामी विभिन्न घरेलु सङ्गति अथवा डिसाइपल चेलापनको ग्रुपहरू सुरु गर्छौँ, यो मुख्य कारण के हो? हामी परमेश्वरको आत्मामा बढ्न सकौँ, हाम्रो पापहरू देखेर हामी त्यसलाई इन्कार गर्न सकौँ, एकअर्काप्रति हामी अझै खुला भएर प्रेम गर्न सकौँ, एकअर्कालाई कमजोरी छ भने प्रार्थना गरेर सुधार गरौँ, हामी विनम्र हौँ। कोही कोही भन्दा सिपालु बाठो हुनु परेन, केवल परमेश्वरको अगाडि जाने कुरा हो विनम्र भएर। त्यस कारणले परमेश्वरबाट शक्ति पाएको व्यक्ति परमेश्वरको निम्ति प्रयोग भएको हुन्छ। यो शक्ति दिनु, येशु प्रभुले त्यो शक्ति दिनुहुन्छ। हामीले यो पद पढिरहेछौँ होइन, परमेश्वरको आत्मा पाएपछि हामीले जुन शक्ति पाउँछौँ, त्यो शक्तिको उद्देश्य के थियो? सुसमाचार प्रचार। शक्ति पाएपछि के हुनु पर्यो? हामीले उहाँको लागि गवाही हुनु पर्यो, भनेको सुसमाचार प्रचार गर्नु पर्यो, जेरुसलेमबाट सुरु गरेर सामरिया पृथ्वीको अन्तिम छेउसम्म प्रभुको काम पुरा गर्नु पर्यो। येशु प्रभु आउनुभन्दा अगाडि यो काम पुरा हुनुपर्छ। त्यो काम पुरा नभएसम्म उहाँको आत्माबाट चल्नेहरूको निम्ति, पवित्रतामा जिउनेहरूको निम्ति, नम्र र कोमल हृदयमा समर्पित भएकाहरूको निम्ति पवित्र आत्माले शक्ति दिनुहुन्छ। हामी परमेश्वरमा भरोसा गरेर उहाँको काम गर्न सक्छौँ अनि उहाँबाट शक्ति पाउन सक्छौँ। अन्तसम्म उहाँले हामीलाई उहाँको काम पुरा गर्न सहायता गर्नुहुन्छ। यो कुरा प्रमाणित कुरा हो। मण्डलीमा परमेश्वरले यो शक्ति निरन्तर दिइराख्नुहुन्छ। जबसम्म प्रभुको महान आज्ञा पुरा हुँदैन, प्रभुको महान आज्ञाको कुरा गर्दाखेरि हामीलाई यो पद थाहा छ, हामीले यो प्रभुको महान आज्ञा सधैँ सम्झना गर्नुपर्छ। तपाईँ र मैले कहिल्यै पनि, ल भन्नुहोस्, तपाईँले जसलाई बढी प्रेम गर्नुहुन्छ नि, सुत्ने बेलामा त्यो मान्छेको याद आउँछ अथवा त्यो कुराको याद आउँछ, बिहान उठ्ने बित्तिकै पहिलो याद त्यसैको आउँछ, ओके होइन? मलाई थाहा छ नि, मैले नि कसै कसैलाई माया गरेको छु। प्रभुलाई माया गर्नुभयो भने त्यो अरू पनि आउँछ होला, होइन? तपाईँको जीवनमा अरू पनि कुरा होला। मैले बे गरेको कति वर्ष, 32 वर्ष भयो। एनिवे, बेको कुरा मैले यहाँ ल्याउनु नपर्ने, तर सम्झना आउँछ नि, होइन? प्रभुको सम्झना सुत्ने बेलामा र उठ्ने बित्तिकै आउनुपर्छ, प्रार्थना गर्नुपर्छ। आज दिनभरि मैले प्रभुको लागि के गरेँ? मैले तपाईँलाई डिएल मुडी भन्ने एकजना व्यक्तिको बारेमा भनेको थिएँ नि, उसले चाहिँ परमेश्वरको अगाडि प्रतिज्ञा गरेका थिए अरे, एकजनालाई सुसमाचार नसुनाइकन म ओछ्यानमा जान्न। अनि एक दिन सुत्न खोज्दै गर्दाखेरि सिकागोमा फटाइरहेछ, निन्द लागेको छैन, 2 बजिसक्यो, अनि जुर्को उठेर बाहिर जान्छ, अनि एकजना मान्छे भित्तातिर छामेर जड्याए, घरको बाटो बिर्सेर त्यहाँतिर बसिरहेको रहेछ। अनि त्यसपछि उसले सम्झेछ, त्यो दिन चाहिँ उसले सुसमाचार नै सुना रहेछ मुडीले। त्यसपछि यो जाँडखाको मान्छेलाई सुसमाचार सुनाएर विश्वासमा ल्याएर उसको घरमा पुर्याएर अनि आएरे, यो लेखेको यो साँचो कुरा हो। मान्छेहरूले आफ्नो जीवनमा प्रभुको लागि, है, जर्ज व्हिटफिल्डको बारेमा भनेको थिएँ नि, प्रचार गर्दा गर्दै सास त्याग्यो। परमेश्वरलाई तपाईँले त्यसरी प्रेम गर्नुहुन्छ किनभने अनन्त त प्रभुसँग छ नि प्रियहरू। यो संसार त एकछिनको लागि हो। तपाईँ र मैले देख्दा देख्दै कतिजना मान्छे गइसके, हामी पनि जाने दिन त्यति धेरै दिन लाग्दैन। तर के कुरा चाहिँ रहन्छ? जे कुरा तपाईँ र म प्रभुको लागि गर्छौँ, त्यसकारण यही कुरा तपाईँलाई सम्झना म दिलाउन चाहन्छु। यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ, मैले तिनीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ, हेर म युगको अन्तसम्म सधैँ तिमीहरूको साथमा छु। कतिजना मान्छेहरूको विचारमा चाहिँ के होला भने नि, नयाँ मान्छेहरू थप्नु मण्डलीमा यो त अगुवाहरूको, पास्टरको, पास्टरमा पनि त्यो सबभन्दा मुख्य पास्टर को छ त्यसको। प्रियहरू, होइन, हामी सबै एउटै हो, कोही ठुलो सानो हुँदैन, किनभने मण्डली व्यक्तिको हुँदै हुँदैन। होला कसैले जिम्मा पास्टरको लिएला, कोही राम्रो पास्टर होला, कोही ठिक ठिकैको होला, मण्डली चाहिँ कसैको हुँदैन, प्रभु येशूको शरीर हो। तपाईँले बुझ्नुपर्छ, तपाईँ र म त्यहाँ येशूको शरीरको अङ्गको रूपमा छौँ। त्यसैले हरेक व्यक्तिको बोझ हुनुपर्छ ख्रिस्टको शरीरमा अरू आत्माहरू थप्ने, हरेक व्यक्तिको, हरेक व्यक्तिको। अनि निरन्तर कसैलाई देखाउन होइन प्रियहरू, प्रभुले देख्नुहुन्छ, बाइबलमा लेखा छ, तिनीहरू तारा झैँ चम्कने छन्, मुकुटको कुरा गरेको छ प्रियहरू, उत्साहित। अर्को कुरा के हुन्छ, तपाईँले ख्रिस्टमा ल्याएको मान्छे नयाँ जीवन पाउँछ। मेरो जीवनमा एक दुईजना मान्छेको, 2-4 जना मान्छेको याद छ मैले ख्रिस्टमा ल्याएको। तपाईँको जीवनमा छ? कोसिस गर्नुहोस्, भोलि तपाईँ सम्झन सक्नुहुन्छ त्यो मान्छेको अनुहार। ख्रिस्टलाई चिनेपछि कस्तो कस्तो उज्यालो हुन्छ, त्यो आनन्द म अरू कुनै कुरासँग दाँच्न सक्दिनँ। त्यही कारण म मान्छेहरूलाई सुसमाचार सुनाउनलाई यहाँसम्म कि कोहीसँग 2 घन्टा भयो भने कोसिस गर्छु बोल्ने। यी दिनहरूमा त्यति सजिलो छैन, तैपनि परमेश्वरमा भरोसा गरेर हामी कोसिस गर्न सक्छौँ। साँचो प्रकारले ख्रिस्चियन सेवा गर्ने एउटै उपाय परमेश्वरीय शक्तिमा सेवा गर्ने हो, पवित्र आत्माको शक्तिमा। जुन चाहिँ पवित्र आत्माको शक्ति बिना गरिएको सेवा चाहिँ साँचो सेवा हुँदैन, त्यसले अनन्त कुरा ल्याउन सक्दैन। हाम्रो बुद्धि समझले, हाम्रो बठ्याइले केही काम लाग्दैन। तपाईँ जो सेवा गर्दै हुनुहुन्छ, पवित्र आत्माको शक्ति पाउनलाई प्रभुमा भरोसा गर्नुहोस्। उहाँलाई त्यो त्यो कामको श्रेय उहाँलाई दिनुहोस्, कहिले आफू नलिनुहोस्। परमेश्वरको महिमाको लागि गर्नुहोस्, आफ्नो राज्य नबनाउनुहोस्। जब हामी त्यतातिर लाग्छौँ प्रिय, हामी जति ठुलो काम गरे पनि हामी गलत गरिपठाउँछौँ, हामी गलत गरिपठाउँछौँ, अनि धेरै मान्छेलाई यसको अनुमानै छैन। अन्तसम्म रहने अनन्तको काम चाहिँ केवल अनन्तको आत्माले गर्नुहुन्छ। अनुग्रहको दोस्रो आशिष भन्ने कुरा चाहिँ वास्तवमा पवित्र आत्माले भरिने कुरा दिनदिनै, त्यो क्रिस्चियन जीवनमा विजय हुने कुरा दिनदिनै हो। हामीले कतिचोटि हाम्रो जीवनमा परीक्षा आउँछ, हामी सायद परीक्षामा पर्न सक्छौँ कहिलेकाहीँ, कोही कोही मान्छेको जीवन फरक हुन्छ, तर प्रभुतिर फर्किने बित्तिकै उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ, हामीलाई फेरि सही बाटोमा ल्याउनुहुन्छ। कोही पनि पर्फेक्ट छैन प्रियहरू, त्यसकारण हामीले एकले अर्कालाई उत्साह दिने कुरा यहाँनिर आउँदछ, होइन? जीवनलाई, तपाईँ र मेरो जीवन नयाँ नियममा यस प्रकारले परमेश्वरको शक्ति हाम्रो जीवनद्वारा प्रस्तुत गर्ने कुरामा प्रशस्त वर्णन गरिएको छ। परमेश्वरको वचन नयाँ नियममा यो कसरी हामी परमेश्वरको निम्ति प्रयोग हुने आत्माको भरपुरीको जीवन जिउन सक्छौँ, यसको बारेमा धेरै कुरा हामी नयाँ नियममा सिक्न सक्छौँ। मानिसको मुक्तिको काममा अनुग्रहको शक्तिको ठुलो प्रभाव हुन्छ, अथवा अनुग्रहको शक्ति बिना त मान्छेले साँचो मुक्ति पाउनै सक्दैन, जुन नयाँ नियममा प्रष्टसँग वर्णन गरिएको छ। हामीले सिक्नुपर्छ कुनै पनि व्यक्तिको उद्धार जब हुन्छ, कुनै पनि व्यक्ति नयाँ गरी जन्मिन्छ, तपाईँ र मैले थाहा पाउनुपर्छ क्रिस्चियनको जीवनमा यो परिवर्तन तपाईँको जीवनमा कहिले भयो विचार गर्नुहोस्। क्रिस्चियनको जीवनमा जब उद्धार हुन्छ, मुक्ति पाउँछ, अन्धकारबाट ज्योतिमा आउँछ, भनेको मतलब उसको जीवनमा पाप गर्न बन्द हुन्छ, खराबी बन्द हुन्छ, मान्छेको विरुद्धमा नराम्रो सोच्ने बन्द हुन्छ, ईर्ष्या, क्रोध, तितोपना, डाह सब बन्द हुन्छ, ऊ चाहिँ बन्धनबाट, पाप र शैतानको बन्धनबाट स्वतन्त्र हुन्छ, ऊ मृत अवस्थाबाट आत्मिक रूपमा जीवित भएको हुन्छ, ऊ जीवनमा सार सरेको हुन्छ। नयाँ जन्मले ख्रिस उसको हृदयमा अब बस्नुहुन्छ, पवित्र आत्माको मन्दिर हाम्रो शरीर भनेको छ, परमेश्वरको मन्दिर भनेको छ, ख्रिस उसमा आत्माद्वारा निरन्तर रहनुहुन्छ, उसको शरीर पवित्र आत्माको मन्दिर भएको हुन्छ, आत्माद्वारा नयाँ गरी जन्मिएको हुन्छ मुक्ति पाएको व्यक्ति। अब परमेश्वरको बालकको रूपमा दिनदिनै ऊ परमेश्वरको लागि गवाही दिने साक्षी बन्दछ, आत्माको अगुवाईमा हिँड्दछ, अब उसमा निरन्तर पवित्र आत्मा रहनुहुन्छ, ऊ साँचो रूपमा ख्रिस्टको शरीरको सदस्य हुन्छ। यही कुरा तपाईँलाई मैले भनेछु, मण्डली एउटा ख्रिस्टको शरीर हो, विश्वासीहरू त्यसको सदस्यहरू, त्यसका अङ्गहरू हुन्। साँच्चै जन्म पाएको मान्छे चाहिँ त्यो ख्रिस्टको शरीरको अङ्ग हुन्छ। वचनमा हामी प्रष्ट देख्छौँ, ऊ पवित्र आत्माको बप्तिस्माद्वारा ख्रिस्टको शरीरमा गाभिएको हुन्छ। नयाँ नियममा सबै पत्रहरूमा पवित्र आत्माको बप्तिस्मा एकचोटि लेखिएको छ, पवित्र आत्माको बप्तिस्माको बारेमा नयाँ नियममा एकचोटि लेखिएको छ। यही कुरो तपाईँलाई मैले अघि अन्य भाषा कुरा पनि गरेको थिएँ, तपाईँले यो कोरन्थी, पहिलो कोरन्थी 12 अध्यायमा पवित्र आत्माको बप्तिस्मा यहाँ छ, किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौँ, यहुदी वा ग्रिक, कमारो वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिएको छ। तपाईँ र म ख्रिस्टमा पक्क प्रस्ताव गरेर उहाँलाई ग्रहण गरेर उहाँमा विश्वास गरेर, अब तपाईँलाई मैले विश्वास भनेको चाहिँ तिनवटा स्टेप हुन्छ भनेको थिएँ, जब कुनै कुरा थाहा पाउँछौँ हामी सहमति हुन्छौँ, त्यो एउटा स्टेप हो। कतिजना मान्छेले विश्वास त्यसलाई मात्रै भन्टान्छ, त्यसपछि त्यसमा भरोसा गर्छौँ ढुक्कै, त्यसपछि के गर्छौँ हामीले त्यसलाई पालन गर्छौँ, पालन गरिसकेपछि के हुन्छ, पवित्र आत्माबाट हामी नयाँ जन्म पाउँछौँ, अनि त्यसपछि हामी मण्डलीको सदस्य हुन्छौँ। त्यसकारण पवित्र आत्माको बत्तिस्माद्वारा हामी सबैले एउटै शरीरमा बत्तिस्मा पाएका छौँ, एउटै शरीर भनेको चाहिँ मण्डली, येशूको शरीर। अनि के कुरा हामी प्रष्ट, होइन, यहुदीहरूमा चाहिँ ग्रिक, कमारो, यहुदी वा ग्रिक वा कमारो, फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिएको छ। भनाइको मतलब चाहिँ अघि मैले सुरुमा पनि भनेको थिएँ, कुनै पनि व्यक्ति परमेश्वरको अनुग्रह, परमेश्वरको शक्ति पाउने, आत्मा पाउने कुरामा केही भिन्नता हुँदैन, परमेश्वरले बराबरी सबैलाई दिनुहुन्छ। यो कुरो प्रष्ट हामीले बुझ्नुपर्छ, किनकि एउटै पवित्र आत्माद्वारा हामी एउटै शरीरमा बत्तिसमा भएको छौँ। यदि कुनै पनि मानिस ख्रिस्टको शरीरमा छैन भने ऊ उहाँको हुँदै होइन। पवित्र आत्माको बप्तिस्माद्वारा ख्रिस्टको शरीरमा जो पनि विश्वास गर्छ भनेको चाहिँ आज्ञा पालन प्रवेश गर्छ, त्यतिखेरै पवित्र आत्माको बप्तिस्मा हुन्छ। कसैले अन्य भाषा बोल्ला, कसैले नबोल्ला, तर मुख्य कुरो पाप गर्न छोड्छ। मुख्य कुरो उसलाई थाहा हुन्छ उसले मुक्ति पाएको, किनभने परमेश्वरको आत्माको अनुभव उसको हृदयमा हुन्छ। अनि मैले 42 वर्ष अगाडि गरेको थिएँ, नयाँ नियमको कुनै पनि पत्रहरूमा जुन नयाँ नियममा, अब अन्य भाषा कुरा फेरि एउटा म भन्दैछु यहाँ, नयाँ नियमको अरू कुनै पनि ठाउँमा अन्य भाषा सम्बन्धी कुरा बोल्नै पर्छ यस्तो कुरा कहीँ पनि लेखेको छैन। क्रिस्चियनले आत्माको बप्तिस्मा खोज्नु पर्छ, किनभने विश्वास, अर्को एफिसी 4:18 हो के अरे, त्यहाँ के लेखेको छ, पवित्र आत्माले भरियो, 5:18 पवित्र आत्माले भरियो भनेर लेखिएको छ। त्यो भनेको चाहिँ पवित्र आत्माको अगुवाईमा हामी सधैँ हिँड्ने। जब हामी परीक्षामा परेर विभाजित मनस्थिति संसारिक ढाँचालाई पनि अप्नाउन थाल्छौँ नि, आत्मालाई सन्ताप दिन्छौँ, एफिसी 4:30। जब आत्मा सन्तापमा पर्नुहुन्छ नि, तपाईँ र मलाई आत्माको शक्ति हुँदैन। पाप हुने बित्तिकै पवित्र आत्मा हुनुहुन्छ, तपाईँले मैले मुक्ति गुमाएको छैन होला, एक दिन गुमाउनु पनि सक्छ यदि पापमै गयो भने, तर आत्माले काम गर्न सक्नुहुन्न। त्यस कारण हामी जहिले पनि परमेश्वरको अगाडि आफैलाई जाँचेर आफ्नो पापहरूको लागि पश्चाताप गर्नुपर्छ, अनि त्यो महत्त्वपूर्ण कुरा हो। त्यसैले आत्माको अर्को कुरो तपाईँलाई मैले भनेको भन्नु खोजेको यो पवित्र आत्मा र भरपुरीको सम्बन्धमा भन्दै गर्दाखेरि, आत्माको बप्तिस्माको लागि सबैले चाहना गर्नुपर्छ, किनभने सुरुमा नै जब पक्का ख्रिस्टलाई पछ्याउँछ भने त्यो पवित्र आत्मा हाम्रो हृदयमा आउनुहुन्छ। कुनै पनि आज्ञा दिए, त्यो पवित्र आत्मा पाउँदाखेरि अन्य भाषा बोल्नै पर्छ भन्ने मैले अघि नै भनिसकेँ, त्यो काहीँ पनि छैन। पवित्र आत्मा पाएपछि चाहिँ अरू वरदानहरू पनि देखा पर्नुपर्छ, त्यो पनि काहीँ छैन। किनभने परमेश्वरसँग विश्वास गर्दाखेरि पवित्र आत्मा, जब साँच्चो विश्वासी नयाँ जन्म पाउँदा त पवित्र आत्मा आइसकेका हुनुहुन्छ, जब पवित्र आत्मा आउनुहुन्छ हरेक व्यक्तिलाई वरदान दिनुहुन्छ, अनि कतिजना मान्छेले त्यो वरदान चाहिँ तुरुन्तै थाहा पाउँदैन। उसले जब सेवा गर्दै जान्छ उसलाई थाहा हुन्छ परमेश्वरले अथवा कुनै न कुनै रूपले उसले मेरो वरदान चाहिँ यो रहेछ थाहा पाउँछ, अनि यो वरदानको सम्बन्धमा चाहिँ के राम्रो लाग्छ सबै मान्छेले मान्यता दिन्छ, त्यो वरदान होइन। तपाईँलाई परमेश्वरले दिया वरदान के हो त्यो साँच्चो परमेश्वरसँग खोज्नुपर्छ। आत्माको बप्तिस्मा एकदमै महत्त्वपूर्ण कुरा हो। जे भए पनि कति ख्रिस्चियनहरू सोध्छन् अथवा विश्वास गर्छन् प्रेरितहरूको दिनमा, यो अर्को विषय तपाईँले धेरैचोटि सुन्नुहुन्छ, अनि कतिचोटि आजकल यो चङ्गाईमा धेरै जोड दिने यस्ता मान्छेहरूले यो कुराहरू भन्छन्। त्यो के भन्छन् भने, प्रेरितको दिनमा जस्तो प्रेरितको पुस्तकमा लेखिएको छ नि, धेरै आश्चर्य कामहरू प्रेरितले गरेका थिए। प्रेरित भनेको चाहिँ येशु प्रभुले छानेका 12 जना, त्यसपछि अरू 7 जना प्रेरितको पुस्तकमा लेखिएका व्यक्तिहरू। त्यतिखेरका प्रेरितहरूले चाहिँ मरेको मान्छे पनि बिउँचाउँथे, धेरै आश्चर्य कर्महरू उनीहरूको जीवनबाट भए, धेरै ठुलो चङ्गाईको काम पनि भए, होइन, उनीहरूले धेरै कुराहरू गरेको हामी पाउँछौँ। अनि कतिजना मान्छेहरूले चाहिँ के भन्छ भनेदेखि, प्रेरितको दिनको जस्तै आश्चर्यक्रम आज पनि हुन्छ, हुन पनि सक्छ, तर एउटा कुरा निश्चय छ, येशु प्रभुले छान्नु भएको प्रेरित अथवा प्रेरितको पुस्तकमा भएका प्रेरितहरू जस्तै अधिकारवाला प्रेरित आज छैन, त्यो वरदान चाहिँ गयो, यो चाहिँ निश्चय छ। तर परमेश्वरको वचनमा काहीँ पनि प्रेरितको पुस्तकमा जस्तै वरदान चाहिँ अब चाहिँ हुँदैन भनेर लेखा छैन, तर मान्छेले काम चाहिँ देखा छैन। त्यसैले मान्छेले त्यसै मलाई यसरी अभिषेक पार्नु, हामी जहिले पनि प्रार्थना गर्छौँ, किनभने परमेश्वर त बदलिनु भएको छैन, उहाँ अहिले पनि त्यही परमेश्वर हुनुहुन्छ, तपाईँ र मलाई प्रेम गर्नुहुन्छ, उहाँको इच्छा भयो भने चङ्गाइ दिनुहुन्छ, तर जुन कुरो होइन त्यसलाई घोषणा गर्नु हुँदैन, हामीले परमेश्वरमा भरोसा गर्न छोड्नु हुँदैन। त्यसकारण यो सिद्धान्तको कुरामा हामी जहिले पनि होसियारी हुनुपर्छ, किनभने क्रिस्चियन जीवन सिद्धान्त भन्दा, यो अन्य भाषा भन्दा, येशूसँग व्यक्तिगत सम्बन्ध सम्बन्ध येशु प्रभु पवित्र आत्मामा हरेक व्यक्तिभित्र आएर बस्नुहुन्छ। तपाईँलाई थाहा हुन्छ, तपाईँ कुरा गर्न सक्नुहुन्छ, उहाँले तपाईँलाई उहाँको इच्छा प्रकट गरिदिनुहुन्छ। जब तपाईँलाई कुनै कुराको बारेमा दोमन हुन्छ, प्रभुसँग प्रार्थना गरेर तपाईँलाई उहाँले त्यसको बारेमा बताइदिनुहुन्छ। धेरै कुरा परमेश्वरले हामीलाई गर्नुहुन्छ, तर हामीले पक्का भरोसा गर्नुपर्छ। त्यस कारण क्रिस्चियन जीवन धर्म होइन, हरेक व्यक्ति धर्म मानेर परमेश्वरको अनुग्रह पा होइन, येसुले सित्तैमा उहाँको सम्बन्धमा। वास्तवमा कोरन्थी, दोस्रो कोरन्थी 5:17 तलतिर हेऱ्यो भनेदेखि मिलापको सेवा, परमेश्वरसँग सम्बन्धको सेवा, येसु ख्रिस्टद्वारा परमेश्वरले आफैलाई हामीसँग सम्बन्धमा ल्याउनु भयो र हामीलाई अरूलाई पनि सम्बन्धमा ल्याउने सेवा दिनुभएको छ। यो क्रिस्चियन जीवन भनेको चाहिँ अङ्ग्रेजीमा रिलेसनसिप भन्छ, विथ अ पर्सन भन्छ, हाम्रो व्यक्तिगत सम्बन्ध येसु प्रभु जो व्यक्ति हुनुहुन्छ, पवित्र आत्मामा संसारमा आज हुनुहुन्छ, हामी हरेकले उहाँसँग सम्बन्धमा रहन्छौँ। त्यसैले यहाँनिर अलिकति तपाईँलाई मैले भने अन्य भाषा, पवित्र आत्मा, आश्चर्य कर्म, यो सम्बन्धी कुरामा दोमन नहुनुहोस्। बाइबलमा जुन कुरो लेखा छैन हामी किटेर भन्दैनौँ, तर जुन कुरो भइरहेको छैन झुटो पनि बोल्नु हुँदैन। त्यस कारणले प्रियहरू हो, प्रेरितको दिनमा जस्तै आश्चर्य कर्महरू आज हुँदैन, तर परमेश्वरले गर्न पनि सक्नुहुन्छ, हामीलाई थाहा छैन। त्यसैले त्यसको पछि लाग्नु पर्दैन। हरेक व्यक्तिलाई जब येसुमा विश्वास गर्छ, उसभित्र, अघि हामीले पढाएको थियो नि, कोही जो मान्छे मुक्ति पाउँछ ऊ चाहिँ अन्धकारबाट ज्योतिमा आउँछ, त्योभन्दा ठुलो आश्चर्य कर्म के हो? तपाईँ र मलाई नयाँ व्यक्ति बनाइदिनुहुन्छ। हिजो हामी मुर्दा थियौँ आत्मामा, आज जीवित। हामीलाई आज थाहा हुन्छ म त स्वर्ग जान निश्चय छु, तपाईँले पक्का परमेश्वरमा आफैलाई समर्पण गर्नुभयो भनेदेखि है। त्यस कारणले यो बारेमा यति नै राखौँ, अर्को कुनै दिन अरू म बताउन चाहन्छु। पवित्र आत्माको वरदान अब रोकियो कि छ भन्ने कुराको सन्दर्भमा तपाईँलाई अलिअलि कुरा भनिसक्यो। काहीँ पनि बाइबलमा त्यो प्रेरितको पुस्तकमा भएको वरदान रोकियो भने पनि लेखा छैन। त्यसैले हामीले चाहिँ के गर्नुपर्छ? परमेश्वरमा जे छ वचनमा, वचनभन्दा दाहिने बायाँ कहिले पनि जानु हुँदैन। तर एउटा कुरा मान्छेले अहिले के गर्छन् भने नि, जुन कुरो होइन त्यो कुरो घोषणा गर्छन्, मान्छेलाई पैसा दिन्छन्, यो सबै कुरा गलत हो। परमेश्वरको सेवा पवित्रतामा, अर्को यो बिरामीको प्रार्थनाको सम्बन्धमा मेरो व्यक्तिगत विचार, हरेक व्यक्ति जो आफ्नो लागि र आफ्नो मण्डलीको अगुवा, त्यो बिचमा परमेश्वरले काम गर्नुहुन्छ। किन बाइबलमा याकुबले लेख्छ मण्डलीको अगुवाहरू जम्मा भएर प्रार्थना गरेर बिसेक हुन्छ। कहिलेकाहीँ त्यहाँ यस्तो पनि लेखेको छ, आफ्नो एकअर्काको पाप छ भने स्विकार्नुपर्छ, क्षमा माग्नुपर्छ, क्षमा लेनदेन गर्नु, अनि उहाँले अभिषेक बनाउनुहुन्छ। यी कुराहरू छ, तर यो चङ्गाई गर्ने मान्छेको पछि लाग्यो यो चाहिँ बाइबलको होइन। किनभने येशु प्रभु त तपाईँ र ममा बस्नुहुन्छ नि, हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो, अनि येशु प्रभुले हाम्रो कुरा सुन्नुहुन्न। यो क्रिस्चियनिटी, तपाईँले यो विश्वास सही प्रकारले परमेश्वरमा राख्नु पर्यो। त्यसरी हामीले मुक्ति पाएपछि मुक्तिमा निरन्तर हामी बढ्दै जानुपर्छ, परमेश्वरसँग सङ्गतिको जीवन तिन दिन जिउनुपर्छ। त्यो भनेको तपाईँलाई एकान्तमा हरेक दिन बाइबल पढ्ने, प्रभुलाई महिमा चढाउने, उहाँसँग कुराकानी गर्ने, सबभन्दा ठुलो कुरा तपाईँ र म इमान्दार हुनुपर्छ। हाम्रो स्वार्थ सबै परमेश्वरको हातमा छोड्न सक्नुपर्छ, घमण्ड छोड्न सक्नुपर्छ, कोमल र विनम्र हुनुपर्छ, अनि परमेश्वरको उपस्थिति हामीलाई थाहा हुन्छ उहाँको आत्माद्वारा, अनि आनन्द र शान्तिको भरपुरी हामीलाई हुन्छ, अनि जीवन परमेश्वरप्रति हामी सधैँ धन्यवादी हुन्छ। कतिजना मान्छेहरू धन्यवादी कहिले पनि देखिँदैन होइन? एउटा सबभन्दा ठुलो कुरा चाहिँ धन्यवादी जो मान्छे हुन्छ नि, एक ग्लास पानीको लागि पनि धन्यवादी हुनुपर्छ। जो मान्छे पक्का ख्रिस्टलाई पाएको छ नि, ऊ धन्यवादी हुन्छ, विनम्र हुन्छ, ऊ चाहिँ इमान्दार हुन्छ, पवित्र हुन्छ। उद्धारको जीवन परमेश्वरको वचन र प्रार्थनामा प्रशस्त भएको, अनि त्यो पापमाथि विजय, शैतानमाथि विजय, स्वार्थमाथि विजय, संसारका सिस्टममाथि विजय, अनि कुनै पनि लालसा, घमण्ड, लोभमाथि विजय जीवन उसले जिउन सक्छ। किनभने परमेश्वरको विजयमा, येशु ख्रिस्टको विजयमा होइन, स्वर्गीय स्थानमा बसालिएको मतलब के छ? ख्रिस्टको विजयमा हामी सहभागी हुन्छौँ, उहाँद्वारा मात्रै हो, हाम्रो शक्तिमा होइन। हाम्रो शक्ति परमेश्वरको सेवा गर्ने शक्तिको जीवन पनि त्यो जीवन हो जो उहाँको विजयमा। वास्तवमा सबै क्रिस्चियनहरूलाई परमेश्वरको वरदान एकै किसिमले दिएको हुँदैन, फरक फरक वरदान हुन्छ। हरेकलाई परमेश्वरले दिएको वरदान उसको लागि एकदम राम्रो लाग्छ, किनभने त्यो काम गर्दाखेरि जे वरदान हो, कसैलाई चाहिँ अङ्ग्रेजीमा हस्पिटालिटी भन्छ, नेपालीमा अतिथि सेवा हो के अरे, मान्छेलाई सेवा गर्दाखेरि उसलाई खुसी लाग्छ। मेरो श्रीमतीको चाहिँ त्यस्तो छ, कसैलाई सेवा गर्न पायो भने सबै कुरा दिएर पठाइदिन्छ, उसलाई एकदम आनन्द लाग्छ। कोही कोही मान्छे दिन मन लाग्दैन, आफैलाई राख्नु मन लाग्छ होइन, कसैलाई दिन मन लाग्छ। राम्रो नराम्रो कुरा होइन, वरदानको कुरा हो, बुझ्नुहुन्छ? मलाई सोध्नुभयो भने म बढी बोल्न पाएँ भने मलाई सबभन्दा आनन्द लाग्छ। सबैको आफ्नो आफ्नो वरदान हुन्छ, तर हामीले जे भए पनि पवित्र आत्माको फल अनुसारको जीवन जिउनु पर्छ। होइन, फरक फरक वरदान भए पनि परमेश्वरले उत्तम वरदान दिनुहुन्छ हरेकलाई, त्यो वरदान असल हुन्छ, त्योद्वारा धेरै परमेश्वरको महिमा हुन्छ, त्योद्वारा परमेश्वरको ख्रिस्टको शक्ति प्रदर्शन हुन्छ। पवित्र जीवन जिउन नसकेका क्रिस्चियनहरूलाई परमेश्वरको सन्देश के हो त? अब पवित्र जीवन जो मान्छेले जिउन सक्दैन उनीहरूको लागि सन्देश के हो? हामीले धेरै कुरा हेरिसक्यौँ, त्यस कारणले तपाईँलाई एउटा अन्तिम कुरा भनेर म सिद्धाउँछु, अनि त्यो चाहिँ अब आउने दिनहरूमा हामीले अध्ययन गर्ने कुरा तपाईँलाई म भन्न चाहन्छु। पवित्र आत्माको सम्बन्धमा चारवटा कार्यहरू छन् जसले आआफ्ना पापका मृत लेख्न खोजे है, भएका पापीको लागि परमेश्वरको यो चमत्कारिक प्रबन्ध भनेको चाहिँ प्रोभिजन अङ्ग्रेजीमा प्रस्तुत गर्नुभएको छ, व्यवस्था पनि भन्छ, उहाँले तयार गर्नुभएको स्रोत, जसले आफ्नो पाप स्वीकार गरेर सुसमाचारमा विश्वास गर्छ त्यसको लागि चाहिँ यो चारवटा प्रबन्ध गर्नुभएको छ। चारवटा कुरा हामीले गर्नुपर्छ ताकि परमेश्वरले तयार गर्नुभयो मुक्ति हामी पाउन सक्छौँ, त्यो कुरा भन्न खोजेको यो आउँदा दिनमा। अनि यो एक नम्बरको चाहिँ हामीले हेरिसकेका छौँ, पहिलो क्रिस्चियन जीवनको परमेश्वरको इच्छा अनुसार जिउनको लागि परमेश्वरले एउटा स्ट्यान्डर्ड जुन हामीले पहिले नै विचार गरिसक्यौँ, एउटा क्रिस्चियन स्ट्यान्डर्ड कस्तो खालको क्रिस्चियन जीवन भनेर हामीले धेरै हेरिसक्यौँ। दोस्रो, परमेश्वरले उपलब्ध गर्नुभएको परमेश्वरको स्रोत अथवा जुन प्रबन्ध हामीले कसरी परमेश्वरलाई पछ्याउने, जुन वचन कसरी पढ्ने, यो सबै कुराहरू जुन छ जसद्वारा हामी पराजय भनेको चाहिँ परीक्षामा संसारमा डुबेका मान्छेहरू जीवनबाट फेरि विजयी जीवनमा फेरि कसरी फर्किन सक्छौँ, प्रवेश गर्छौँ, त्यसको बारेमा नेक्स्ट हामी हेर्छौँ। त्यसपछि अर्को तेस्रो कुरा चाहिँ त्यो परमेश्वरबाट गर्नुभएको प्रबन्धद्वारा कसरी पराजयको जीवनबाट परमेश्वरको विजयमा प्रवेश गर्ने सन्दर्भमा, यो कसरी प्रवेश गर्ने भन्ने पहिलो चाहिँ कुरा हेर्छौँ भने, हरेक व्यक्तिले कसरी त्यसमा जिम्मा लिने, कसरी त्यसलाई उत्तर दिने, के गर्ने, त्यो दोस्रो पोइन्ट तेस्रो पोइन्टमा हेर्छौँ। चौथो पोइन्टमा चाहिँ अब यो विजयी जीवनमा दिनदिनै हाम्रो नयाँ जीवन जिउने कुरा जारी राख्ने कुरामा हाम्रो जिम्मेवारी के हुन्छ? यहाँ दुईवटा जिम्मेवारी छ, एउटा चाहिँ जस्तो हाम्रो जीवन चाहिँ पवित्र छैन, आत्माले भरपुरी छैन, संसारिक कुराले मिसिया छ भने हामी कसरी परमेश्वरमा फेरि विजयी जीवनमा जाने, त्यो जानको लागि हाम्रो जिम्मेवारी के छ, हाम्रो कदम के हो, त्यो यो दोस्रो यो अन्तिम दोस्रो चाहिँ अन्तिम भयो सेकेन्ड लास्ट। अनि त्यो सबभन्दा अन्तिम कुरा चाहिँ के छ भनेदेखि, हाम्रो नयाँ जीवन जिउने कुरामा, त्यसलाई निरन्तर नयाँ जीवनमा विजयी जीवनमा गइराख्ने कुरामा तपाईँ र मैले दिनदिनै के जिम्मा तपाईँ र मैले गर्नुपर्ने काम पनि छ। होइन, हामीले यहाँबाट के भनिरहेछौँ भने मुक्ति चाहिँ टोटल्ली परमेश्वरमा छ, परमेश्वरको अनुग्रहमा छ, तर तपाईँ र मैले पनि गर्ने काम छ नि केही, त्यसको बारेमा नि हामीले कुरा गर्छ, जुन चाहिँ हामीले सुन्नुपर्छ, हामीले प्रस्ताव गर्नुपर्छ, हामीले रेस्पोन्स गर्नुपर्छ ती कुराहरू। परमेश्वरलाई महिमा भएको होस्। मलाई आशा छ तपाईँसँग प्रभु बोल्नु भएको छ, तपाईँ प्रभुसँग प्रार्थना गर्नुहोस्, परमेश्वरले तपाईँको प्रार्थना सुन्नुहुन्छ, तपाईँलाई निश्चयता दिनुहुन्छ। आउनुहोस् हामीहरू प्रार्थना गरौँ।